मुश्किल में हूँ सरकार, मैं मुश्किल में हूँ।
सरकार मदीना सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने अजमत निशान है, कियामत के रोज अल्लाह तबारक व तआला दुनिया की मस्जिदों को सफेद ऊंट की मिसल उठाएगा, जिनके पांव अंबर के होंगे और उनकी गर्दनें जाफरान की और सर मुश्क के, जबकि कान सब जमर्रुद के होंगे। मुअज्जिन साहिबान उनको खींचेंगे और इमाम साहिबान हांकेंगे। मैदान कियामत में चमकने वाली बिजली की तरह चलेंगे। अहले महशर कहेंगे, क्या ये लोग मलाइका मुकर्रबीन हैं या अंबिया मुरसलीन हैं? तो ऐलान होगा, ये उम्मत मुहम्मदिया सल्लल्लाहु तआला अलैहि वसल्लम के लोग हैं जो नमाज को जमात के साथ पढ़ा करते थे। सही भाइयों, आपने मुलाहजा फरमाया कि जमात से नमाज पढ़ने वालों की कितनी खुशनसीबी है। हजरत सैयदना अब्दुल्लाह बिन उम्मे मक्तूम रजी अल्लाह तआला अन्हु ने बारगाह रिसालत में फरियाद की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मूदी जानवर बकसरत हैं और मैं नाबीना हूँ, तो क्या मुझे रुख्सत है घर पर ही नमाज पढ़ लिया करूँ? तो फरमाया, हय्या अलस सलाह हय्या अलल फलाह। सुनते हो, हय्या अलस सलाह के माना है नमाज की तरफ आओ, हय्या अलल फलाह भलाई की तरफ आओ। और हमारे लिए हय्या अलस सलाह की आवाज, हय्या अलल फलाह की आवाज किसी किस्म के तवज्जो की मतलब यानी कि वो गरज पूरी नहीं करती। फी जमाना हय्या अलस सलाह हो रहा, हम बाजार की तरफ जा रहे हैं, हम दुकान की तरफ जा रहे हैं, हय्या अलल फलाह भलाई की तरफ आओ, हम होटल की तरफ जा रहे हो, हमारी जिंदगी का कोई। तो बहरहाल सरकार ने ये फरमाया कि सुनते हो, तो अर्ज की, जी हाँ। तो फरमाया, हाजिर हो यानी बाजमात नमाज पढ़ने के लिए आओ। लेकिन नाबीना को भी सरकार ने जमात के लिए फरमाया कि आओ। ये अलग बात है कि वैसे ये रियायत जरूर शरीयत मुतहरा ने दी है कि जो नाबीना है अंधा उस पर जमात वाजिब नहीं है, चाहे कुछ छोड़ने वाला मस्जिद तक हो जब भी उस पर जमात वाजिब नहीं। लेकिन बहरहाल तरगीब है कि वो भी पढ़े, सवाब से महरूम नहीं रहेगा। हजरत सैयदना अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह अन्हुमा नाबीना हो गए थे एक उम्र के मतलब उस पर पहुंच कर, तो आपने अपने पास एक लड़का रखा था जो आपको नमाज के वक्त असा थाम कर मस्जिद में ले आता और आप रजी अल्लाह तआला अन्हु को किबले की जानिब खड़ा कर देता और आप जमात से नमाज अदा करते। एक दिन नमाज के वक्त वो लड़का ना आया, आपने आवाज दी, वो था ही नहीं जो जवाब देता। तो आपका दिल बहुत जला कि आज क्या मेरी जमात निकल जाएगी। आपने गिड़गिड़ाकर नमाज की मोहब्बत में अल्लाह ताला को पुकारा, ऐ मालिक, मेरा अंधा होना कहीं मुझे कियामत के रोज रुसवा ना कर दे, मौला मुझे रुसवाई से बचा दे। ये दुआ करना था कि फौरन आपकी आंखें रोशन हो गई और आप खुशी खुशी मस्जिद की तरफ रवाना हो गए और हसबे मामूल बाद जमात नमाज अदा की। अब हमेशा ये मामूल हो गया कि पांचों वक्त नमाजों के वक्त आपकी आंखें रोशन हो जाती, नमाज पढ़ के घर आते आंखें फिर नाबीना हो जाती, रोशनी खत्म हो जाती। शवाहिदुन नबुव्वा में वरन जामी रहमतुल्लाह ने यह वाकया नकल किया, आंखें वालों को हम आंखें वालों को डूब मरना चाहिए कि उनकी आंखें मतलब चली गई थी मगर नमाज का शौक इतना था कि मतलब उन्होंने खास इस काम के लिए लड़का रखा था, और नहीं आया तो दिल जल गया, तो अल्लाह ने आंखें रोशन कर दी। जज्बा था ना, और हमने सुभान अल्लाह कह तो दिया, फजर की जमात मिलनी मिलानी नहीं, जज्बा नहीं, खाली वक्ती तौर पर हम मतलब यानी कि जज्बात तासुर से मगलूब होकर दादो तहसीन की सदा बुलंद किए देते, वरना दिल में बिल्कुल शौक और जज्बा नहीं है। और हमने जमात से नमाज पढ़नी नहीं, बदकिस्मती से हमारी गालिब अक्सरियत जो नमाजी है वो भी जमात का एहतमाम ना होने के बराबर करती है। मिल गए तो मिल गए, नहीं मिले तो नहीं मिले, कोई मतलब है कि वो नहीं है एहतमाम के भाई बस जमात एनी हाउ मिलनी चाहिए, ऐसा नहीं। हजरत सैयदना जाबिर रजी अल्लाह तआला अन्हु एक सहाबी है, मशहूर सहाबी है, इनका घर मस्जिद नबवी शरीफ सल्लल्लाहु तआला अलैहि वसल्लम से एक मील के फासले पर था, लेकिन वो पांचों वक्त मस्जिद में आकर बाजमात नमाज अदा करते, ताकि इतनी गर्मी हो धूप हो उनको इसकी कुछ परवाह ना होती। एक बार मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम के करीब चंद मकान खाली हुए, हजरत सैयदना जाबिर रजी अल्लाह तआला अन्हु ने वहां मकान लेने का इरादा किया, लेकिन जब सरकार मदीना सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि नमाज के लिए आने में हर हर कदम पर सवाब मिलता है, नेकी मिलती है, इसलिए दूर से आने में ज्यादा सवाब है, तो उन्होंने अपना इरादा तर्क कर दिया। हमारे असलाफ और हमारे बुजुर्गान दीन, हमारे सहाबा बा जमात नमाज अदा करने का इतना उन्हें जज्बा होता था कि कोई मुश्किल कोई तकलीफ रुकावट नहीं बनती। और हमें जमात से नमाज पढ़ना अव्वल तो नसीब ही कम होता है, अगर कोई जमात से नमाज पढ़ भी लेता है, एक रकात मिल गई, दो रकात मिल गई, आधी रकात मिल गई, कायदा मिल गया, तब भी मतलब है कि मामूली खांसी नजला दर्द सर थोड़ा सा मामूली सा काम पड़ गया जमात गोल, बल्कि गपशप में लगे रहे जमात गोल, نکل گئی, کوئی احساس نہیں, کوئی پرواہ نہیں. حالانکہ ہمارے بزرگان دین کی مطلب حالت آپ ملاحظہ فرمائیں کہ پرانے بزرگوں کے نزدیک جماعت کی اہمیت یہ تھی کہ اگر ان میں سے کسی کی تکبیر اولا فوت ہو جاتی, پہلی تکبیر, تکبیر تحریمہ اگر کسی کی فوت ہو جاتی تو تین دن تک اس کا افسوس کرتے رہتے کہ میری تکبیر تحریمہ نکل گئی. تکبیر اولا تو ملتی نہیں کسی, لیکن تکبیر اولا کے فضائل بھی نہیں معلوم, ترغیب بھی نہیں, بتاؤ تو نو لفٹ, کوئی توجہ نہیں. وہاں ایک بار اگر کسی کی نماز میں تکبیر اولا, یعنی امام جو تکبیر تحریمہ کہتا ہے نماز شروع کرتے ہوئے, وہ اگر فوت ہو جاتی تو تین دن تک افسوس کرتے, اور اگر کسی کی جماعت فوت ہو جاتی وہ تو صدموں کا یہ عالم ہوتا کہ سات روز تک اس کا غم مناتے ہیں. میرے جماعت ہم اپنے اوپر غور کریں کہ ہمارے یہاں جماعت کی کیا قدر ہے. حضرت سیدنا سعید بن مسیب رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ 20 سال ہونے کو آئے, مسلسل نماز کی اذان کی آواز عین اس وقت کان میں پڑتی ہے جبکہ میں مسجد میں ہوتا ہوں. اذان سے پہلے ہی وہ مسجد کے لیے چل پڑتے تھے. 20 سال اس حال میں گزرے. اللہ تبارک و تعالیٰ کا فرمانے عالی شان ہے. میرے آقا نعمت امام اہل سنت مولانا شاہ احمد رضا خان علیہ رحمت الرحمان 18ویں پارے کی 11ویں رکوع کی آیت کا ترجمہ کنز الایمان میں اس طرح کرتے ہیں, وہ مرد جنہیں غافل نہیں کرتا کوئی سودا اور نہ خرید و فروخت اللہ عز و جل کی یاد اور نماز برپا رکھنے اور زکات دینے سے, ڈرتے ہیں اس دن سے جس میں الٹ جائیں گے دل اور آنکھیں. یعنی ان مسلمانوں کی, ان مردان مسلمین کی تعریف کی گئی کہ ان کو خرید و فروخت اللہ کی یاد سے غافل نہیں کرتے, ان کو کاروبار نمازوں سے نہیں روکتا, نہ زکوٰۃ دینے سے ان کو کوئی مطلب مصروفیت رکاوٹ بنتی ہے, بلکہ یہ تو وہ لوگ ہیں جو ڈرتے ہیں اس دن سے, قیامت کے اس دن سے ڈرتے ہیں جس دن الٹ جائیں گے دل اور آنکھیں. یہ خائفین کا یہاں تو نماز مسجد کی دکانوں والے نمازیں نہیں پڑھتے, با جماعت نماز نہیں پڑھتے, یہ اسٹال مسجد کے باہر لگتے, اس میں بھی پتہ نہیں کون جماعت سے نماز پڑھتا ہوا کون نہیں پڑھتا. ادھر ہماری حوث ختم نہیں ہوتی, دولت کمانے کی لالچ اور حرص و طمع ہمارا ختم نہیں ہوتا, اس لیے یہ بربادی ہمارا مقدر ہے. نہ جانے یہ دنیا کی دولت ہمیں پتہ نہیں جنت میں کون سا محل دلا دے گی جس کی وجہ سے ہم نمازیں اور جماعتیں برباد کرتے ہیں. امام غزالی رحمۃ اللہ علیہ اس کی تفسیر میں آپ بیان کرتے ہیں کہ بعض مفسرین نے لکھا ہے کہ اس میں ان نیک لوگوں کی طرف اشارہ ہے کہ ان میں سے جو لوہار ہوتا اور اگر ہتھوڑا مارنے کے لیے اوپر اٹھائے ہوتا اور اسی حالت میں اذان کی آواز سنتا تو ہتھوڑا نیچے نہ لاتا بلکہ اوپر ہی سے چھوڑ دیتا. نیچے لانے میں دیر کتنی لگتی, لیکن وہ نیچے لانا یہ ادب کے خلاف تصور کرتا. اعلان ہوا حیا علی الصلاح, آؤ نماز کی طرف, حیا علی الفلاح, آؤ بھلائی کی طرف, اور میں ہتھوڑا اپنے اوزار اپنا ہتھوڑا اس لوہے کی طرف کیسے لے جاؤں, بس خلاف وہ تھوڑا چھوڑ دیتا رکھ دیتا. مزید فرماتے ہیں کہ اگر چمڑا سینے والا سوئی کو چمڑے میں ڈال لیتا اور اذان کی آواز آتی تو اب وہ سوئی چمڑے سے باہر نہ نکالتا, حالانکہ باہر نکالنے میں کوئی دیر نہیں لگتی, لیکن وہ سوئی اور چمڑا یوں ہی رکھ دیتا. اب اس کو نکالنا بھی ادب کے خلاف تصور کرتا اور بس یہ ادھر ہی رکھ دیتا, سرا نماز پڑھا وہ چلتا. کیسا پاکیزہ دور ہوگا, مسجدیں کیسی آباد ہوں گی, تصور بھی نہیں ہوتا وہ کس طرح کی وہ رونق مسجدیں ہوتی ہوں گی اور کیسا نور ہوتا ہوگا. آج کل مسجدوں کی رونق ضرور ہے, خوبصورتی اور یہ سب ضرور ہے, لیکن اصل رونق جو نمازیوں سے ہے وہ نہیں. حضرت سیدنا عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ تاجدار مدینہ صلی اللہ علیہ وسلم فرماتے ہیں نماز با جماعت تنہا پڑھنے سے 27 درجے بڑھ کر ہے. بعض روایت میں 25 درجے کی بھی فضیلت آئی ہے, اور ان میں کوئی ٹکراؤ یا تعارض نہیں ہے. جتنا اخلاص زیادہ ہوگا اتنی, یعنی 25 کا درجہ ہے ثواب, اخلاص مزید زیادہ ہوگا 27 درجے ہو جائے. تو ہمارا یہ کہ 25 درجہ ثواب ہو یا 27 درجہ ثواب ہو, تو اپنی جگہ پر ہے. یہاں اپنے کو کہاں پڑھی ہے 25 اور 27 درجے, یہاں کس کو ثواب کا لالچ ہے, نیکیاں ذخیرہ کرنے کا کس کو شوق ہے, تو نوٹے جمع کرنے کا, مال کا بھاؤ کہاں زیادہ آتا ہے اس کا شوق. کراچی والے کو پتا چل جائے گا بھائی کراچی میں یہ میری جو چیز ہے یہ 1 روپے کی بکے گی مثال کے طور, اور اگر یہی 1 روپے والی چیز میں جا کر لاہور میں بیچوں گا, مثلاً 27 روپے یا 25 روپے آتے ہیں, کراچی میں 1 روپیہ آتا ہے, تو میں نہیں سمجھتا کہ ہم میں سے کوئی بھی قابو میں رہے. ہزار کام پچھاڑ کر ماں بستر پر دم توڑتی, کل توڑتی تو آج توڑے, دماغ تو بولتے بولتے ماں بھی مارے. دن بھر کام دھندا کرتے ہیں, نوکرا کرتے ہیں, دکانوں پہ جاتے ہیں, ادھر ادھر دنیا کے لیے شادیوں میں سب جگہ جائیں گے, جہاں اجتماع کی دعوت ملی کہ 2 گھنٹے اجتماع, ماں بھی مارے باپ بھی مارے. جب دنیا کے سارے کام دھندے کرتے ہو تو جب اللہ کے لیے بلایا گیا تو فوراً بیماریاں یاد آتی ہیں, مجبوریاں یاد آ جاتی ہیں. پہلے دور ہوتا تھا کہ مجبوریوں میں زیادہ لوگ اللہ کی طرف رجوع کرتے تھے. تو اگر 1 روپے کا کراچی میں ملتا ہے کوئی چیز بکتی ہے اور 25 روپے کی اگر لاہور میں بکتی ہے تو لاہور دوڑے دوڑے جائیں گے. تو اس پر غور کریں کہ مطلب اتنا ہزاروں میل کا سفر کرنے کے لیے آپ تیار ہیں, اگر 1 کا دگنا بھی مل جائے اور مسجد کا دروازہ گھر کے دروازے کے بالکل قریب ہے پھر بھی نہیں پھٹکتے, گھر سے اترتے نہیں, ہم تو گھر پہ پڑھ لیتے. سستی ہوتی ہے، سردی بہت ہے، رات کو اندھیرا ہوتا ہے، کتا بھونکتا ہے، تو شادی میں جو دوڑتے ہو مرغیاں کھانے کے لیے رات کو اس کا کیا، پارٹیوں میں آدھی رات کو آتے ہو 2 بجے اس کا کیا، انہیں جب نماز کا نام پڑا تمہیں اندھیرا کاٹ کھاتا ہے، کتے تمہارے تم کو چپک جاتے ہیں، جب نماز کا نام پڑتا ہے سارے مسائل تمہارے کھڑے ہو جاتے ہیں، اور جب دنیاوی معاملہ آیا تو سات سمندر پار جانے کے لیے تیار ہو، پوری دنیا کی اللہ کے نزدیک کوئی ویلیو کوئی اہمیت نہیں، ایک مچھر کے برابر بھی اگر اللہ کے نزدیک دنیا کی کوئی قدر و قیمت جس کو ہم اپنی اصطلاح میں ویلیو کہتے ہیں، ایک مچھر کے پر کے برابر بھی اگر دنیا کی ویلیو اللہ کی بارگاہ میں ہوتی تو اللہ تعالیٰ کسی کافر کو پانی نہ دیتا، یہ حدیثوں میں آتا ہے، جس دنیا کی اللہ کے نزدیک کوئی اہمیت نہیں ہے اس دنیا کے پیچھے مارے مارے پھرتے ہیں اور اسی دنیا پر جان قربان کر دیتے ہیں، روزانہ اس دنیا کی خاطر نہ جانے کتنی جانیں ضائع ہوتی ہیں، حرص کی خاطر، دولت کی خاطر، لوٹ مار میں کتنی جانے ضائع ہوتی ہیں، یہ ہم مسلمانوں کے کارنامے، پہلے کے مسلمان دین کی خاطر مرتے تھے، سنتوں کی خاطر مرتے تھے، لیکن اب بالکل دنیا کی خاطر ہی ہماری جانیں مطلب برباد ہو رہی ہیں بدقسمتی، تو جو 25 گنا اور 27 گنا کاروبار چمکاتا پھرے یہ اس کو مبارک، اے مسلمانوں تم مقتدی بننے کا شوق پیدا کر لو، اے بھائیو ہم جماعت سے نماز پڑھنے کا شوق پیدا کر لیں اور اپنی قریبی مسجد میں جا کر بیٹھ جایا کریں، 25 گنا 27 گنا نمازوں کا ثواب حاصل کر، ایمانداری کی باتیں یہ کام آئے گا، یہ نوٹیں اور یہ کام نہیں آنے کی قیامت، میرا مطلب یہ نہیں ہے کہ ہاتھ پر ہاتھ رکھ کر بیٹھ جائیں اور کام دھندا چھوڑ دیں اور بھیک مانگے، نعوذ باللہ، یہ بات نہیں، حدیث شریف میں آتا ہے کہ ہر مسلمان پر حلال طلب کرنا واجب ہے، تو بقدر ضرورت پر بس قناعت کرے بندہ، ادھر تو لاؤ لاؤ پڑی ہے، لا ہاؤ لا ہاؤ اور لا اور لا، ہماری حرص و طمع ختم نہیں کر نہیں ہوتی، مال سلامت ہر کوئی منگے، دین سلامت کوئی، دولت کی سلامتی سب چاہتے ہیں، اب دین کی سلامتی تو کوئی کوئی چاہتا ہو، اللہ تعالیٰ دین کی باتیں سمجھنے کا شوق عطا
فرمائے، بے بان